नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा सम्बन्धित व्यक्ति एवं जानकारहरूसँग यो समयमा हामी प्रत्यक्ष कुराकानी गर्ने गर्छौ। मुलुकको अर्थतन्त्र कमजोर अवस्थामा हुँदा यसको प्रभाव पूँजी बजारमा पनि परेको छ। पूँजी बजारका लगानीकर्ता पूँजी बजारमा भएको लगानीको भविष्य खोज्दै बसेका छन्। पूँजी बजारमा सुनौलो दिन कसरी र कहिले आउला? पूँजी बजार निरन्तर ओह्रालो लाग्नुको कारण के हो? पूँजी बजारमा देखिएका विभिन्न समस्या समाधानमा पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले के गरिरहेको छ? आज हामी नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालसँग यिनै विषयमा कुराकानी गर्छौं। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। रमेश हमालज्यू, स्वागत छ यहाँलाई।
धन्यवाद, नमस्कार।
हजुर, अब पूँजी बजारमा निरन्तर भनौ न सुधारको आशामा बसेका लगानीकर्ताहरू त्यति उत्साहित हुन सकेका छैनन्। पूँजी बजारको यो निरन्तर खस्कँदो अवस्थामा पनि छ। यो पछिल्लो पूँजी बजारलाई एउटा नियामक निकायको हिसाबमा कसरी हेरिरहेको छ?
हजुर, सर्वप्रथम अब सुधारका विषयहरू चाहिँ धेरैहरू थिए, छन् र रहनेछन् पनि। र अब विगत एक वर्षमा हामीले थुप्रो बजारको सुधार र त्यसको ट्रान्सपेरेन्सी, फेयरनेस र बजारमा लगानीकर्ताको संरक्षणको लागि थुप्रो काम पनि गरेका छौँ र शुल्कहरू पनि घटाएका छौँ। तर त्यति हुँदाहुँदै पनि अझसम्म अहिले चाहिँ बजार लगानीकर्ताहरूको अघि यहाँले भन्नुभएको बडा चिन्ता छ कि बजारको स्थिति चाहिँ अलिकति अझ खस्किँदै गइरहेको छ। त्यसको प्रमुख कारणहरू भन्नुपर्दाखेरि चाहिँ विश्वमा आएको मन्दी, पोस्ट पेन्डेमिक आएको मन्दी र त्यसले सिर्जना गरेको एकदम उच्च ब्याज दर, हाई इन्फ्लेसनको एउटा स्थिति र नेपालमा विशेष गरी धेरै लामो समयसम्म लिक्विडिटीको क्राइसिस त्यही रूपमा अघि बढिरहनु, त्यसले गर्दाखेरि पुँजीको अभावले गर्दाखेरि लगानीकर्ताहरू चाहिँ सेलको प्रेसरमा पर्नु परेको जस्तो देखिन्छ।
अब यो हिसाबमा भन्ने हो भने यसको प्रभाव त अब दीर्घकालसम्मै देखिने भयो। अब यो हिसाबमा यसअघि चाहिँ पूँजी बजार जसरी माथि गयो त्यसको चाहिँ अनुपात अलि बढी नै हो कि भन्ने आकलन पनि गर्न सकिएला, यसको कारण पनि होला अहिले पहिलेको र अहिलेको तुलना गर्दा। अब यो कति समयसम्म यो अवस्था आउला के आकलन गर्न सकिन्छ त?
हजुर, यहाँले असाध्यै ठुलो महत्वपूर्ण विषय एउटा उठान गर्नुभयो। त्यो कोभिडको पेन्डेमिक आएर करिब करिब एक वर्षभन्दा बढी समय जब मानिसहरूको सबै अरू आर्थिक क्रियाकलापहरू चाहिँ संकुचन भएको थियो, घरमा मान्छेहरू चाहिँ सीमित भएका थिए, त्यतिखेर एउटा र टेक्नोलोजीको चाहिँ फाइदाले गर्दाखेरि, प्रविधिको फाइदाले गर्दाखेरि मानिसहरू घर घरमा बसेर कम्प्युटरमा बसेर ट्रान्जेक्सन गर्न सक्ने भए, त्यसले गर्दा जुन पुँजी बजारमा जुन नयाँ उत्साह, एउटा नयाँ किसिमको एउटा त्यो डिमान्ड क्रिएट भयो, त्यसले गर्दाखेरि उचाइमा चाहिँ पुग्यो। तर अब अहिले अघि मैले भनेको जस्तो यो जुन तरलताको समस्या हो, प्रमुख गरेर तरलताको समस्या हामी कहाँ पहिलेदेखि नै बिचमा त्यो कोभिडको चाहिँ प्रकरण सकिएपछि एकदम द्रुत गतिमा त्यसले चाप दिइरहेको र त्यसमा फेरि रुस युक्रेन युद्ध र त्यसले उत्पन्न गरेका चाहिँ तपाईँको लजिस्टिकल कस्टको चाहिँ वृद्धि, एकदम ठुलो इन्फ्लेसनमा वृद्धि र विश्वकै अर्थतन्त्रमा आएको एक किसिमको समस्या र नेपालको सन्दर्भमा पनि नेपालमा अब सरकारको क्यापिटल एक्सपेन्डिचर पनि एकदमै असाध्य निराशाजनक हुनु र राजस्वमा चाहिँ उल्लेखनीय घटाव आउनु र यसरी र त्यसमा आएका मौद्रिक नीतिले ल्याएको कसिलो नीति ल्याउनु पनि पर्यो, आएका नीतिहरूले गर्दाखेरि पनि बजारमा असाध्य एक किसिमको लामो समयसम्म एउटा किसिमको नेगेटिभ मेन्टालिटी चाहिँ प्रिभेल गर्यो। तर त्यति भन्दा भन्दै पनि जुन किसिमको वातावरण धितोपत्र बोर्डले सिर्जना गर्न खोजिरहेको छ, जुन किसिमको लगानीकर्ताको त्यो यी सबै समस्याहरूलाई मध्यनजर गर्दै पहिलेदेखि नै जुन रिफर्म एउटा रिफर्मको नीतिहरू हामीले कन्सिस्टेन्टली ल्याउन खोजिरहेका छौँ, ल्याइ पनि रहेका छौँ र ती नीतिहरू र बजारको अब नेपालको अर्थतन्त्र पनि त्यस्तो एकदम अप्ठ्यारो डरलाग्दो अवस्थामा चाहिँ होइन, केही चाप चाहिँ छ तर एउटा छोटो समय मध्यमकालीन समयसम्म चाहिँ यो यसमा फेरि राम्रो किसिमको एउटा इम्प्रुभमेन्ट आउँछ भन्ने हामी सबैलाई विश्वास छ। त्यसकारण पुँजी बजारका लगानीकर्ता साथीहरूलाई पनि म के निवेदन गर्न चाहन्छु भने मैले सधैँ भन्ने पनि गरेको छु, हामीले राम्रा दिनको लागि प्रतीक्षामा बस्न सक्नु पर्यो, विजडम चाहिँ लगाउनु पर्यो र हामी नआत्तिकन अहिले चाहिँ सम्हालेर बस्ने र राम्रा दिनको लागि तयारी गर्ने।
भनेपछि अब अहिले बजारमा तरलताको अभाव छ, लगानी योग्य रकमको अभाव छ, यो समस्या समाधान नभइकन र ब्याजदरको हेर्दा पनि अब ब्याजदर पनि निकै बढ़िरहेको छ, दोहोरो अङ्कको ब्याजदर अहिले छ, अब त्यो त्यसमा सुधार नहुँदासम्म धितोपत्र बजारमा चाहिँ यो पुँजी बजारमा चाहिँ सुधार आउला भन्ने अपेक्षा चाहिँ गर्न सकिँदैन, केही समयमै चाँडै नै यसमा सुधार आउला भन्ने चाहिँ आकलन गर्न सकिँदैन होइन।
अब अहिले यो अब यो यो आर्थिक वर्षको अन्तिमतिर एकचोटि अब हामी र नेपालमा भएका संघ संस्थाहरू, प्राइभेट कम्पनीहरूको, ठुला ठुला इन्डस्ट्रिजहरूको र स्पेसली लिस्टेड एन्टिटीहरूको अब इन्कममा, उहाँहरूको फाइदामा, उहाँहरूको अपरेटिङ प्रफिटमा कस्तो किसिमको रिजल्ट आउँछ, अब त्यसले पहिला भन्दा संकुचन, जुन पहिला अधिकांश इन्डस्ट्रिजहरू घाटामा गइरहेको जस्तो अवस्था थियो, अब त्यसलाई सुधारेर यदि अन्तिम को रिजल्ट चाहिँ क्वार्टरको रिजल्ट राम्रो रिजल्ट आयो भने फेरि त्यसले असाध्य सकारात्मक प्रभावतिर दिशा पनि देखाउन थाल्छन् र हामीलाई विश्वास के छ भने अब आगामी वर्षको 2080 वर्षको यो जुन 80-81 बजेट आउन आएपछि र त्यसले सृजना गर्ने किसिमको जुन किसिमको इन्डस्ट्रिजहरूलाई एउटा अगाडि बढाउने दिशामा गर्छ र क्यापिटल एक्सपेन्डिचर बढ्न थालेपछि तरलतामा पनि बिस्तारै सुधार आउनेछ। अब हाम्रा केही बाह्य सूचकहरूमा अहिले पनि अलरेडी केही राम्रा प्रगतिहरू भएको छन्, सूचकहरू राम्रा भएको छन्, हाम्रो साधारण परिस्थिति, हाम्रो रेमिटेन्समा जुन भएका वृद्धिहरू छन्, अब अहिले हामीसँग राष्ट्र ब्याङ्कसँग करिब करिब 10-11 महिनाको विदेशी सञ्चार मुद्दि छ, जुन पहिला आजभन्दा 8-9 महिना अगाडि 5-6 महिनामा झरेको थियो। त्यसकारण केही सूचकहरूमा त हामीले राम्रा चिजहरू देख्न सुरु गरिसकेका छौँ र विश्वास छ सरकारको चाहिँ अलिकति स्टेबल सरकार र त्यसले चाहिँ ल्याउने जुन पुँजीको खर्चमा हुने वृद्धिले तरलतामा एकपल्ट सजिलो अलिकति अवस्था अलिकति पोजिटिभ साइडमा जान साथ फेरि पुँजी बजारले पनि फड्को मार्छ भन्ने हाम्रो विश्वास।
अब यो अवस्थामा लगानीकर्ताहरूले ध्यान दिनुपर्ने कुराहरू चाहिँ के होला नि त, अब आफ्नो लगानी पनि निकै घटिसकेको र यो अवस्थामा बिक्री गर्न पनि बिक्री गर्दा पनि निकै नै घाटा हुने अवस्था र सँगै अब लगानी गर्नु पर्दा चाहिँ अब यो पुँजीको अभाव पनि छँदैछ, तरलताको अभाव, ब्याङ्क तथा वित्तीय संस्थाहरूले सहज ढंगबाट अब ऋण दिन नसकिरहेको अवस्था पनि छ, यो अवस्थामा लगानीकर्ताहरूले ध्यान दिनुपर्ने विषय चाहिँ के हुन सक्छन्?
अब अहिले त्यही लगानीकर्ताहरूले चाहिँ आफ्नो आफ्नो स्थितिको विश्लेषण राम्रोसँग संयमपूर्वक गर्नु पर्यो, सर्ट टर्म, मिडियम टर्म र लङ टर्म स्ट्राटेजी बनाउनु पर्यो। अब अघि यहाँले भन्नुभयो जस्तो हामीले सबैले बुझेको कुरा हो, यो जुन अहिले ब्याज चाहिँ डबल डिजिटमा जुन उच्च ब्याज दर छ, अब त्यसको त्यसको मारले गर्दाखेरि कतिपय लगानीकर्ता साथीहरू बाध्यात्मक अवस्थामा हुन सक्छन्, आफूसँग भएको ब्याङ्कको चाहिँ त्यो मार्जिनलाई पूरा गर्नलाई, आफूसँग भएको सेयरलाई जसरी जुन जुन जुनसुकै परिस्थितिमा बेच्नुपर्ने अवस्था हुन पनि सक्छ कसैलाई, तर आफूले अहिले त्यो स्थितिलाई कसरी बचाउने हो, एउटा सर्ट टर्म, मिडियम टर्म र लङ टर्म स्ट्राटेजी लिएर अहिले सर्ट टर्ममा चाहिँ आफूलाई धान्न सक्ने र आफ्नो नोक्सानलाई कम गर्न सक्यो भने र मध्यम समयको टाइममा चाहिँ फेरि त्यसबाट चाहिँ लगानीकर्ताले चाहिँ फेरि नाफाको कुरा आश गर्न सक्छन्। त्यसकारण उहाँहरूलाई अहिलेको बेलामा चाहिँ संयमता सहित असाध्य विचार पुर्याएर र नआत्तिकन र नमात्तिकन चाहिँ लगानी गर्न म चाहिँ सुझाव दिन्छु।
अब पुँजी बजारलाई प्रभाव पार्ने अर्को विषय भनेको इनसाइडर ट्रेडिङ पनि रहेछ, अब यो इनसाइडर ट्रेडिङमा अब नियामक निकायले कसरी कामहरू गरिरहेको छ, यो कारोबार रोक्नका लागि यसमा अलिकति ध्यान दिनुपर्ने हो कि भन्ने कुराहरू पनि आइरहेछन्।
हजुर हजुर, एकदम ठिक विषय उठान गर्नुभयो हजुरले। अब यो जुन भित्री कारोबारका कुराहरू छन् नेपालमा, अब अनफोर्चुनेटली हाम्रो 30 वर्षको हाम्रो पत्र बोर्ड नियामक निकायले काम गरेको इतिहासमा चाहिँ एक म आउनुभन्दा अगाडि एउटा पनि भित्री कारोबारका विषयहरूलाई कारोबारको दायरामा ल्याइएको अवस्था रहेन त। त्यसले गर्दाखेरि बजारमा चाहिँ छोटो समयमा फाइदा कमाउने र भित्री कारोबारको सूचनाको आधारमा कारोबार गर्ने केही कौराहरू मौल्याएको भन्ने कुराहरू विभिन्न बेलामा पत्र पत्रिकामा आएको पनि सुनियो। तर अहिले चाहिँ विगतको एक वर्ष आठ महिना नौ महिनामा हामीले हेर्यौँ भने एउटा भित्री कारोबारको ठूलो घटनालाई चाहिँ हामीले अदालतमा मुद्दा दायर गरिसकेका छौँ, इन्भेस्टिगेसन सकाएर अदालतमा मुद्दा पनि दर्ता भइसकेका छ। र यसरी भित्री कारोबार गर्ने अर्को चाहिँ अरू अरू इन्भेस्टिगेसनहरू पनि करिब करिब 99% सकिसकेका छन्। यसले के देखाउँछ भने अब चाहिँ भित्तपत्र बोर्ड नियामक निकाय जो अभिभावक हो त्यो अभिभावक र त्यो त्यो नियामक निकायले एउटा ठोस कदम चालिसकेको अवस्था र जिरो टोलरेन्स अन म्याल प्र्याक्टिसेस, कुनै पनि बजारमा हुने म्याल प्र्याक्टिसमा जिरो टोलरेन्स जो नीति अप्नाएको छ र एकदम साहसका साथ चाहे जतिसुकै ठूला चाहिँ व्यापारी हुन् या जतिसुकै ठूला व्यक्तित्व हुन् तिनले गरेका यदि भित्री कारोबार चाहिँ भित्री कारोबारको कुरा इन्भेस्टिगेसनले भित्री कारोबार भएको भने देखाएपछि चाहिँ नियामक निकाय पछि हट्दैन र तुरन्त यथाशीघ्र कारवाही गर्छ भन्ने कुरा चाहिँ हामीले लागू काम गरेर देखाइसकेका छौँ। र यसले गर्दा के हुन्छ भने अबको आजका दिनदेखि र हिजोका हामीले जुन कारवाही यो मुद्दा दर्ता भएको दुई हप्ता जति भयो हाम्रो, अब त्यस दिनदेखि चाहिँ बजारमा एउटा ठूलो जागरण चाहिँ जागि पनि सकेका छ, सबैले नोटिस गरि पनि सकेका छन्। अब चाहिँ कसैले भित्री कारोबार गर्छौँ नियामक निकाय सुकेर बस्छ नियामक निकायले केही गर्दैन भन्ने कुरा चाहिँ अवस्था चाहिँ रहेन र अब चाहिँ भित्री कारोबार गर्ने मानिसहरूले दसपल्ट सोच्नुपर्ने अवस्था चाहिँ आएको छ।
अब यो सँगै पुँजी बजार चाहिँ नेपालको पुँजी बजार ठूला लगानीकर्ताहरूको मुठीमा छ, यी ठूला लगानीकर्ताहरूले पुँजी बजारलाई तल लाने कि माथि लाने उनीहरूले निर्धारण गर्छन् र तल लाँदा चाहिँ यो कम मूल्यका सेयरहरू सबै कब्जा गर्ने र त्यसलाई चाहिँ मूल्य बढाएर फेरि बजारमा लाने गर्छन् भन्ने एउटा टिप्पणी पनि हुने गरेको छ। ठूला लगानीकर्ताहरूको पुँजी बजारमा प्रभाव चाहिँ कस्तो हुन्छ यो यसमा चाहिँ अलिकति स्पष्ट पारिदिनुहोस् न, ठूला लगानीकर्ताहरूको चाहिँ यो पुँजी बजारमा कब्जा हुन सक्छ कति सम्भव हुन्छ?
हजुर, अब यो हामी कहाँ मात्र होइन संसारभरि नै तपाईँको जहाँ पनि मार्केट छ त्यो मार्केटमा विभिन्न किसिमका प्लेयरहरू हुन्छन्। सबै प्लेयरहरूले कोही अधिकांश प्लेयरहरू एकदम प्रोफेसनल तरिकामा संघर्ष गरेर आफ्नो कम्पनीलाई वृद्धिमा लाने र आफ्नो कारोबारलाई फाइदामा लानेमा प्रयासरत रहन्छन् सबै। अब केही त्यस्ता हुन्छन् जसले कहीँ सानो लुपोल भेटायो भने त्यसको फाइदा लिने र छोटो समयमा कमाउन खोज्ने त्यो प्रवृत्ति एउटा संसारभरि नै भएको कुरा हो। अब हामी यसलाई यहाँले उठाउनु भएको विषयलाई के भन्छौँ भने सेयर थन्डरिङ पम्पिङ डम्पिङ भन्छौँ। एउटै स्टक एउटै स्क्रिप्टलाई माथि उठाउने तल खसाउने, त्यो अधिकांश चाहिँ जहाँ साना साना धेरै कम्पनीहरूको चाहिँ बढी प्रभुत्व हुन्छ स्टकमा त्यसमा चाहिँ त्यो काम गर्न सजिलो पनि हुन्छ। त्यसलाई अमेरिकामा पेन स्टक भन्छ। पेन स्टक भनेको त्यसमा चाहिँ कस्तो भने कस्ट अफ म्यानिपुलेसन असाध्यै कम भयो। मानौ एउटा तपाईँको चाहिँ 50 करोडको मात्रै कम्पनी छ, जम्मा चुप्पा पुँजी 50 करोडको कम्पनी छ भने र त्यसको 30% मात्रै बजारमा लिस्टिङ भएको छ भने 15 करोड लिस्टिङ भएको छ। त्यो 15 करोडको लिस्टिङलाई त तपाईँको सानो लगानी 15-20 करोड रुपियाँ लगानी गर्यो भने त आफूले चाहेको प्राइसमा चाहिँ ल्याउन सकिने उठाउन सकिने लान सकिने अवस्था सिर्जना हुन सक्छ। त्यसो भएर नै कस्ट अफ म्यानिपुलेसनलाई चाहिँ हाई गर्नुपर्छ भन्ने संसारभरिको नियामक निकायहरूको प्रमुख स्ट्राटेजी रहन्छ। अब यो हामीले चाहिँ यही चिज र त्यो सबै कार्य गर्नलाई ब्रोकरहरूसँग उनीहरूले सहकार्य गर्नुपर्ने हुन्छ किनभने सबै ट्रान्जेक्सन ब्रोकरको मार्फतबाट जान्छ। र यस्तो विषयमा के हुन्छ भने संसारभरि नै पम्पिङ डम्पिङ सेयर कर्नरिङ मार्केट म्यानिपुलेसनका जुन कुराहरू छन् त्यसमा पहिलो लाइन अफ डिफेन्स भनेको स्टक एक्सचेन्ज इटसेल्फ हो। स्टक एक्सचेन्जले नै यस्ता किसिमको कारोबार त्यही स्टकमा चाहिँ भएका जुन कन्सिस्टेन्टली एउटै चाहिँ तपाईँको आइपी एड्रेस या एउटै तपाईँको चाहिँ जुन चाहिँ खाता छ त्यहाँबाट चाहिँ ट्रान्जेक्सन आइरहेको छ किन्ने बेच्ने भन्ने चाहिँ त्यसलाई चाहिँ त्यसरी सिम्टमहरू हेर्ने त्यसलाई एनालाइज गर्ने गर्छन् र त्यसलाई चाहिँ कार्यको दायरामा ल्याउनलाई इन्भेस्टिगेसनको काम चाहिँ फटाफट अगाडि बढाउँछन्। हामीले यही कुराहरू यो भन्न खोजेको चाहिँ यहाँ धेरै भएको छ भन्न खोजेको होइन, भइरहेको भन्ने गुनासो आइरहन्छ तर त्यसलाई इन्भेस्टिगेसन गरेर सबै कुरा छानबिन नगरेसम्म यो भयो त्यो भयो भन्न टिका टिप्पणी गर्नु पनि उचित हुँदैन। किन अनुमान गर्नु शङ्का गर्नु एउटा ठाउँमा ठिक हो तर त्यसलाई फेरि इन्भेस्टिगेसनको मार्फत पूर्वाग्रह बिना इन्भेस्टिगेसन गरेर सहीलाई सही गलतलाई गलत भन्ने बानी व्यवहारको पनि चाहिँ हामीले विकास गर्नुपर्छ. हामीले त्यही भएर नै समस्त यस्ता कुराहरूको चाहिँ तलखेल हुन नसकोस् भन्नको लागि नै हामीले खुला ब्रोकर चाहिँ नीति ल्यायौँ, जस अन्तर्गत ठुला ठुला ब्याङ्कहरूलाई ठुला ठुला इन्सुरेन्स कम्पनीहरूलाई पनि ब्रोकर लाइसेन्स दिन सक्ने भनेर चाहिँ हामीले सूचना नै आह्वान गर्यौँ. हामीले त्यही भएर नै फर्स्ट लाइन अफ डिफेन्स अलिक बलियो होस्, संसारमा जसरी अरू ठुला देशहरूमा प्रविधिहरू छन्, संसारमा जस्तो हाम्रै छिमेकी देश भारतमा अब प्रविधि जुन बजार छ त्यो बजार जुन जितोपत्र बजार छ त्यो बजारको चाहिँ जुन नियन्त्रण र अनुगमन हुन्छ र सञ्चालन हुन्छ त्यो संसारको उच्च स्तरीय सबैभन्दा राम्रो भन्दा राम्रो टेक्नोलोजीको मार्फत भइरहेको अब यही कुराहरू होस् र त्यो किसिमको गभर्नेन्स आओस्, त्यो किसिमको टेक्नोलोजी आओस् र त्यो किसिमको व्यावसायिक क्षमता आओस् र त्यो किसिमको इन्डिपेन्डेन्ट ट्रान्सपेरेन्सी पनि आओस् भने हामीले एउटा चाहिँ खुला ब्रोकर प्रणाली लागू गर्ने र ठुला ठुला संस्थाहरूलाई ब्रोकर लाइसेन्स दिने र अर्को चाहिँ एउटा नयाँ चाहिँ तपाईँको प्राइभेट एक्सचेन्ज ल्याउने जुन संसारभरिको परिकल्पना हो, जसले गर्दाखेरि त्यो किसिमको उच्च प्रविधि त्यो खालको उच्च चाहिँ तपाईँको व्यावसायिक क्षमता त्यो खालको चाहिँ तपाईँको सुशासन अनि र त्यो खालको फर्स्ट लाइन अफ डिफेन्सको लागि चाहिँ तपाईँको काम गर्न सक्ने एउटा हामीले बजार त्यो सृजना गऱ्यौँ भने हामीले यी कुराहरूलाई नियन्त्रणमा राख्न सक्छौँ र बजारलाई एउटा सफा स्वच्छ दिशामा मार्केटले मात्रै प्राइस डिटरमाइन गरोस् भन्ने दिशामा चाहिँ हामी अगाडि बढ्न सक्छौँ.
भनेपछि हजुर
हजुर त्यस्तै एउटा अर्को महत्वपूर्ण विषय के छ भने हामी कहाँ चाहिँ धेरै ठुला संस्थाहरू धेरै साना संस्थाहरू पनि एउटै एउटै एक्सचेन्ज एउटै इन्डेक्समा बस्छ. हाम्रोमा मार्केट त्यो मार्केट हाम्रो प्रडक्ट डाइभर्सिफिकेसन र तपाईँको चाहिँ सेक्टरल डाइभर्सिफिकेसन अलिक अत्यन्तै कमजोर भयो. त्यही भएर नै हामीले अहिले एउटा सायद यहाँले सुन्नुभएको छ होला, तीन दिन अगाडि मात्रै हामीले यो एसएमई प्लेटफर्म एउटा अलगै इन्डेक्स ल्याउने एक्सचेन्जमा भनेर चाहिँ सरकारवालाहरूको चाहिँ इनपुटको लागि हामीले एउटा डकुमेन्ट एउटा नियमावलीको प्रस्ताव चाहिँ हामीले सरकारवालाहरूको लागि सेयर गरेका छौँ. त्यो भनेको चाहिँ अब हामीले यो नियम लागू गरिसकेपछि केही महिनामा हामी एकदेखि दुई महिना बिचमा हामी लागू गर्न सक्छौँ. यो लागू गरेपछि चाहिँ एउटा अर्को चाहिँ पोजिटिभ स्थिति सिर्जना हुन्छ, त्यसले बजारको भोलाटिलिटीलाई पनि कम गर्छ र यसले गर्दाखेरि नेपालमा भएका साना मझौला र नयाँ जुन स्टार्टअप कम्पनी भन्छौँ हामी ती कम्पनीहरूलाई पनि पुँजीको जुन उनीहरूको ग्रोथको लागि जुन पुँजी चाहिन्छ त्यो पुँजी बजारबाटै उठाउने एउटा माध्यम चाहिँ सिर्जना हुन्छ र त्यसको लागि हामीले एसएमई प्लेटफर्म इन्डेक्स नियमावली भनेर भर्खरै ल्याएका छौँ र त्यो सरकारवाला दललाई सेयर गरेको छ हामीले इनपुटको लागि.
अब यो ब्रोकर कम्पनीहरू चाहिँ जति भयो त्यति सहज हुने अब यहाँले उल्लेख गर्नुभयो, ब्रोकर कम्पनीहरूलाई अहिले लाइसेन्स दिने प्रक्रिया चाहिँ प्रक्रियामा यो निर्णय विरूद्ध यसको अदालतमा पनि प्रवेश गरेको छ. अब ब्रोकर कम्पनीहरू धेरै हुने त यहाँ भनौँ न नियामक निकायको एउटा नीति, यो चाहिँ कसरी किन आवश्यक पर्यो ब्रोकर कम्पनीहरू धेरै र यो अदालतमा किन पुग्यो?
धेरै भन्ने चाहिँ हामीले ब्रोकर नीति धेरै ब्रोकर भविष्य राम्रो भन्न खोजेको चाहिँ अवश्य होइन. हामीले बजारको साइज कति लगानीकर्ता छन् र त्यसको भौगोलिक क्षेत्रफल कति छ होइन, हाम्रो पूर्वदेखि पश्चिमसम्म अब तपाईँको 54 लाख लगानीकर्ता हाम्रो बजारमा गाँसिएका छन् होइन, र त्यसपछि तपाईँको करिब करिब 14 लाखले त तपाईँको सेकेन्डरी मार्केटमा ट्रान्जेक्सन गर्छन्. हामीलाई चाहिँ संख्याको भन्दा पनि त्यो ब्रोकरको क्षमता र त्यो ब्रोकरले ब्रोकरमा हुनुपर्ने प्रतिस्पर्धा जुन फेयर एन्ड नेचुरल कम्पिटिसन भन्छन् त्यो कम्पिटिसन छ कि छैन भन्ने चाहिँ जरुरी हो. र तिनीहरूका सुशासनका क्षमता तिनीहरूको तिनीहरूले गर्न सक्ने मार्जिन लेन्डिङका कुराहरू छन् तिनीहरूले तिनीहरूको जुन फाइनेन्सियल स्टेबिलिटी तिनीहरूको फाइनेन्सियल जुन स्ट्रेन्थ छ त्यसका कुराहरू छन् र उच्च प्रतिस्पर्धाबाट लगानीकर्ताको लागत पनि घट्नु पर्यो सेवामा वृद्धि हुनु पर्यो र ब्रोकर कम्पनीहरू चाहिँ असाध्यै व्यावसायिक हुनु पर्यो असाध्यै सबैभन्दा बढी कर्पोरेट गभर्नेन्स चाहिँ चाहिने एरिया हो जहाँ चाहिँ जहाँबाट कुनै पनि ट्रान्जेक्सन अनुचित रूपमा नहोस् भन्ने. अहिलेका साथीहरूले धेरै मिहिनेत गर्नुभएको छ उहाँहरूसँग प्रविधिको कमी होला त्यो प्रविधिको चाहिँ कमीलाई सुधार गर्न उहाँहरूले प्रविधिमा लगानी गर्नु पर्यो सुशासनमा लगानी गर्नु पर्यो त्यो किसिमको ड्यु डिलिजेन्स त्यो किसिमको मेकानिजम इन्स्टिट्युसनल क्यापेबिलिटी बिल्ड गर्नु पर्यो. हामीले भनेको के हो भने सशक्त ब्रोकरहरू अलिकति क्षमतावान ब्रोकरहरू हुनु पर्यो, उहाँहरूको अहिलेका भएका साथीहरूको पनि क्षमता बढाउनु पर्यो र यसमा कम्पिटिसन फेयर कम्पिटिसन लेभललाई चाहिँ नयाँ ब्रोकरहरूलाई प्रवेश गराउनु पर्यो। तर नयाँ प्रवेश गराउँदाखेरि हामीले कोटा प्रणाली सिन्डिकेट प्रणाली ल्यायौँ भने त्यहाँ चाहिँ तपाईँको अनियमितता पुरा हुन्छ, कसरी छान्ने कला छान्ने, सबैजनाले उस्तै डकुमेन्ट दिएका होलान्, पुँजीको संरचना चाहिँ प्रस्ताव गरे होलान्, त्यसमा हामीले छान्ने भन्दाखेरि राम्रो देखिँदैन, यो राम्रो सुशासनको प्रणाली होइन। हामीले गर्न खोजेको जुन कुरा भारतमा हुन्छ, जुन कुरा सिङ्गापुरमा हुन्छ, जुन अमेरिकामा हुन्छ, यो चाहिँ के हो भने खुला ब्रोकर नीतिमा चाहिँ मापदण्ड उच्च राख्ने, पुँजीको संस्थागत सुशासनको प्रविधिको र व्यावसायिक क्षमताको र त्यहाँ 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 चाहिँ चाहिने व्यक्तिहरूको जुन क्वालिफिकेसन हुन्छ त्यसको मापदण्ड उच्च राख्ने र त्यो सफा उच्च एकदम क्लियर मापदण्ड अब्जेक्टिभ मापदण्ड हुन्छ, त्यसलाई अब्जेक्टिभ मापदण्ड राख्ने र त्यो मापदण्ड पुगेका सबैले लाइसेन्स पाउनुपर्ने भनेपछि यो भनेको चाहिँ जिरो टोलरेन्स अरू करप्सन हो। किनभने मापदण्ड पुगेर सबैले पाउने भनेपछि त उच्च मापदण्ड भयो, एप्लिकेसन कमले गर्छन् किन मापदण्ड धेरै माथि भयो, अब मापदण्ड कम भयो भने धेरैले एप्लाई गर्छन्, मापदण्ड बढी एकदम बलियो भयो र अलि हाई भयो भने चाहिँ कमले एप्लाई गर्छन्, तर जतिले एप्लाई गर्छन् सबैले पाउने र निश्चित समयमा पाउने, यो नेपालमा पहिलोपल्टै भएको होला लाइसेन्स वितरण गर्दा यसो समय तोक्ने भनेको, यो उनीहरूको लगानीका लगानी भइसकेका हुन्छ, लगानीको संरक्षा उनीहरूलाई कन्ड्युसिभ विद्युत इन्भाइरोमेन्ट दिने पनि राज्यको जिम्मेवारी हो। त्यसकारण हामीले उहाँहरूलाई समय सीमा तोकेर मापदण्ड पुगेको सबै ब्रोकरहरूले चाहिँ जसले जति एप्लिक निवेदन गर्छन् सबैले लाइसेन्स पाउनुपर्छ भन्ने यो नयाँ अवधारणा हो।
हस् रमेश कुमार भमालज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, रेडियो नेपालको तर्फबाट यहाँलाई धेरै धन्यवाद। आजको अन्तर संवादमा हामीले विशेष गरी पुँजी बजारका विभिन्न सन्दर्भहरूमा कुराकानी गर्यौं। नेपाल धितोपत्र बोर्ड जो पुँजी बजारको एउटा नियामक निकाय पनि हो, यसका अध्यक्ष रमेश कुमार हमालसँग यो सँगै आजको अन्तर संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी पराग पोखरेललाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।